आप देखिए आयत नंबर 63 सूरत अहजाब, अल्लाह रब्बुल इज्जत फरमाते हैं, यस अलुकन नासु अनिस्सा, सवाल करते हैं आपसे लोग, और आप कौन है? रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, और पूछने वाले कौन है? जो के इनकार करते थे कयामत का। तो आपसे सवाल करते हैं लोग, आम लोग सब मुराद हैं। अनिस्सा, अस्सा जो है ये घड़ी को वैसे कहते हैं, लेकिन यहाँ पे जो है वो कयामत की घड़ी के लिए, और कयामत का एक नाम भी अस्सा है, कि लोग आपसे कयामत के बारे में सवाल पूछते हैं। कुल इन्नमा इल्मुहा इंदल्लाह, आप कह दीजिए, आप ऐलान कर दीजिए, आप लोगों को बता दीजिए, इल्मुहा कि इस सा का इल्म, हा की जमीर अस्सा के लिए आई है, कि इस सा का कयामत का इल्म किसके पास है? इंदल्लाह, अल्लाह के पास है। वमा युदरी का, और तुम्हें क्या खबर, और आप क्या जाने, क्या मतलब है इसका कि तुम्हें क्या खबर, लअल साता तकूनू करीबा, शायद के कयामत की घड़ी तकूनू हो करीबा, करीब। तो यहां पर जो है, अब आप देखिए सूरत अहजाब जो है इसका आखिर है, और अल्लाह रब्बुल इज्जत जो है खात्मा सूरत की आयात में सबसे पहले कयामत की याद दहानी करवा रहे हैं, क्योंकि बड़े जबरदस्त अहकामात हैं सूरत अहजाब के अंदर। और कयामत की याद दहानी क्यों करवाई जा रही है? ताकि लोग जो है वो अल्लाह के कानून के आगे झुक जाए, और उस वक्त को वो मत भूलें कि वो ऐसा वक्त है जो आया ही चाहता है। इसका वक्त अल्लाह को मालूम है, पैगंबर को भी नहीं पता, और वक्त इतना सख्त है कि उस दिन कोई सिफारशी होगा नहीं। इन्नमा इल्मुहा इंदल्लाह, इसका इल्म अल्लाह के पास है। वमा युद्रीका, तुझे क्या खबर, लअल्ला साता तकूनु करीबा, शायद के वो करीब ही आ गई हो। तो इंसान का जो इल्म है इसकी रसाई बहुत महदूद है, और कयामत की गवाही जो है खुद इंसान के जिस्म के अंदर है, कि जो मर गया साथ ही उसकी कयामत शुरू हो गई, तो करीब आ लगी है। तो कैसे लोग हैं कि मजाक उड़ाते हैं ना पूछते हैं, कभी कहते हैं बता हाजल वादु इन कुंतुम सादिकीन, है ना, अम्मा यतसाअलून अनिन नबाइल अजीम। तो मुख्तलिफ तरह से कुरान में इसका जिक्र आया है। तो अल्लाह ताला ने ये जो सवाल है कि कयामत कब आएगी और पूछने वाले कौन थे, बिलमूम कुफार मुनाफिकीन मुशरिकीन ये सवाल किया करते थे। मकसद पूछने का उनका ये नहीं होता था कि तैयारी करनी है, मकसद दिल लगी और मजाक उड़ाना, अपने अमाल मामलात को दुरुस्त करना मकसूद नहीं होता था। फिर फरमाया इन्नल्लाह लानल काफिरीना, बेशक अल्लाह ताला ने लानत की है काफिरों पर। नंबर दो, वअअद्दा लहुम सईरा, और उनके लिए भड़कती हुई आग जो है वो मुहैया कर रखी है। नंबर तीन, खालिदीन फीहा अबदा, हमेशा रहेंगे इसमें। अब खालिदीना जो है इससे भी पता चलता है कि वो उसमें हमेशा रहेंगे, लेकिन अबदा की कैद जो है वो इसमें मजीद ताकीद पैदा करती है। तो मानी क्या है कि अल्लाह ताला ने जो अजाब इनके लिए तैयार किया है, जो भड़कती हुई आग इनके लिए तैयार किया है, इसमें हमेशा रहेंगे। भड़कती हुई आग सईरा जो है, सुईरत है ना, जलाई गई, भड़काई गई, तैयार की गई, हमेशा रहेंगे इसमें। ला यजदूना वलीयौ वला नसीरा, और नहीं पाएंगे, वजदा यजदू पाना, ला यजदूना ये नहीं पाएंगे, कौन नहीं पाएंगे, कुफार मुशरिकीन मुनाफिकीन, वो लोग जो अल्लाह और अल्लाह के रसूल की अतात नहीं करते और कयामत जो है वो उसका इनकार करते हैं, दिल लगी करते हैं, वो नहीं पाएंगे वलियन, ना कोई वली, ना कोई दोस्त, वला नसीरा, और ना ही कोई मददगार। तो जब कयामत आएगी, जब हिसाब किताब होगा, जब दोजख में उनको फेंका जाएगा, तो उस वक्त ना कोई उनका शरीक और ना ही उनका शफी, कोई नहीं होगा जो उनके काम आ सके। दुनिया में तो आज ये एतमाद किए बैठे हैं ना कि फलां जो है वो इनकी सिफारिश कर देगा, और फलां फलां मुश्किल वक्त में जो कयामत का मुश्किल वक्त होगा वो इनके काम आएगा। तो अल्लाह रब्बुल इज्जत जो है यहाँ पर जो है वो बता रहे हैं कि इनके लिए जो है वो बड़ा सख्त अजाब है। तो आप देख लीजिए गुनाह क्या है, कुफ्र करना, मुनाफकत करना, और अजाब क्या है, नंबर एक अल्लाह की लानत, नंबर दो भड़कती हुई आग, नंबर तीन उसमें हमेशा रहना और ताकीद है अबादा की, नंबर चार जब इंसान मुश्किल परेशानी के वक्त में हो तो बड़ा दिल चाहता है कि कोई उसकी मदद करे, खुदा ना खास्ता कोई एक्सीडेंट हो गया है, कोई बीमारी आ गई है, या आप देखें कि कोई पुलिस उसको पकड़ लेती है, कभी वो बेगुनाह होता है कभी वो गुनाहगार होता है, जुर्म वाला होता है, तो ऐसे में क्या चाहता है, कोई सिफारिश, कोई मददगार, कोई इस वक्त मेरे काम आए और इस वक्त जो है वो मेरी मुश्किल जो है मुझे उससे छुड़ा दे। तो अल्लाह ताला कह रहे हैं बड़ी बात है ये, बड़ी सख्त बात है ये, बहुत सख्त तबीह है यहाँ पे कि ला यजदून वलीया वला नसीरा, ना कोई दोस्त और ना ही कोई मदद करने वाला। बाजू का तो दोस्त काम आते हैं ना, बाजू का कोई राह चलता भी आके मदद कर जाता है, अब कोई भी नहीं है। और वो दिन कितना शदीद है, यौमा उस दिन, एक तो दुनिया का दिन है ना कि अल्लाह की नाफरमानियां की, मनमानियां की, मर्जियां की, अल्लाह के अहकामात एक तरफ और फिर अपने इख्तियारात का इस्तेमाल किया कि मेरा दिल, मेरा वजूद, मेरी मर्जी, कभी जमाने से डरे, कभी पीयर प्रेशर का ख्याल आया, कभी बच्चों को राजी करना, कभी शोहर को मिजाजी खुदा नहीं हकीकी खुदा समझकर उसके आगे झुके। तो क्या कहा, यौमा तुकल्लबु वजूहुहुम, जिस दिन जो है तुकल्लब किए जाएंगे इनके चेहरे। तुकल्लब कल्ब से है और काफ लाम बा होता, सिर्फ शद ना होती तो भी मानी क्या है, उलट पलट, तब्दीली, कैफियत में तब्दीली। कल्ब कहते हैं दिल को है, और इसलिए कहते हैं कि दिल की हालत बदलती रहती है, खून आता है जाता है, गंदा आता है साफ होके जाता है, कभी ईमानी कैफियत होती है कभी निफाक वाली होती है, कभी ईमान के बहुत ऊंचे दर्जे पर होते हैं कभी बहुत ही ज्यादा अजीब किस्म की कैफियत हो जाती है ना। तो अब क्या कहा जा रहा है कि वो दिन ऐसा दिन होगा, तो कल्लबू लाम पर शद आ गई है, उलट पलट तब्दीली की जाएगी, उलट पलट किए जाएंगे। क्या चीज जो है वो उलट पलट की जाएगी, वजूहुहुम उनके चेहरे, फिन्नारी आग में। अब सोचे तो सही, जिस्म का जो अफजल और आला हिस्सा है वो है चेहरा, चेहरा दिखाना, चेहरा सामने करना, तो अब जो है चेहरे जो है वो आग में डाले जाएंगे, उलट पलट किए जाएंगे, फिन्नार आग में। जब चेहरा आग में चला जाए तो बाकी क्या कुछ बच जाएगा, ये कूलूना, उस वक्त वो कहेंगे या लैतना, ए हमारी, ए काश हमको, या लैतना, ए काश, अतान अल्लाह, हमने अतात की होती अल्लाह की, वातान रसूला, और रसूल की। जब अजाब में डाले जाएंगे, जब कोई मदद नहीं करेगा, उस वक्त रोएंगे, चीखेंगे, बिलबिलाएंगे, फरियादे करेंगे और पुकारेंगे, काश कि हमने दुनिया में अल्लाह और अल्लाह के रसूल की अताअत की होती। वकालू, और वो कहेंगे रब्बना, ए हमारे रब, इन्ना अताना, बेशक हमने कहना माना, सादताना, अपने बड़ों का। सीन वोदाल से है, सैयद ये लफ्ज सरदार के लिए भी आता है और शौहर खावंद के लिए भी आता है कि ए हमारे रब, हमने जो है वो क्या किया कि हमने जो है अपने सादात की बात जो है वो मानी। तो कौन लोग, लीडर, सरदार। कभी लीडर इंसान शोहर को मानता है, कभी औलाद को, कभी दोस्तों को, कभी रस्म और रवाज को, कभी शरीकों को, तो हमने अपने सादात की, अपने सरदारों की बात मानी। वकुबरा आना, और अपने बड़ों की। तो इतना ही काफी था कि सादात आ गया, सादतना, साथी कुबरा भी आ गया, तो इससे मुराद कबीर, खानदानी और मजहबी बड़े। कौन बड़े, कुबरा जो है ये भी इसम तफजील है, और मानी ये है کہ وہ خاندانی اور مذہبی پیشوا آنکھیں بند کر کے جن کے پیچھے ہم چلتے رہے، حق اور باطل کی تمیز کرنے کی آپ نے ہمیں عقل دی تھی، اور اللہ کا جو پیغام قرآن ہمارے پاس تھا، رسول کی سنت ہمارے سامنے تھی، لیکن پھر بھی ہم نے ٹھوکریں کھائیں. اور وہ کہیں گے ہم نے اطاعت کی اپنے سادات کی، کبرا کی، فدلو نسبیلا، اور پس انہوں نے ہم کو گمراہ کر دیا راستے سے، انہوں نے ہمیں راستے سے بھٹکا دیا، ہمیں راہ راست سے جو ہے انہوں نے ہمیں ہٹا دیا. ربنا آتہم، اے ہمارے رب دے ان کو، دے فینے دگنا عذاب، من العذابی عذاب میں سے، اے رب ان کو سزا عذاب میں سے دوہرا عذاب دے. ولعنہم لعنن کبیرا، اور ان پر سخت لعنت کر، اور ان پر جو ہے وہ بڑی پھٹکار جو ہے وہ ڈال. تو اب آپ دیکھ لیجئے کہ ان آیات میں اللہ تعالی جو ہے وہ کیا بتا رہے ہیں کہ جو منکرین ہیں، جو کافر ہیں، ان کا جب قیامت آئے گی تو انجام کیا ہوگا. اور یہ کافر تھے کون؟ جو قیامت آنے سے پہلے پوچھا کرتے تھے کہ وہ آئے گی کب. اور یہ کون تھے؟ جب اللہ اور اللہ کے احکامات، اللہ اور اللہ کے رسول کے احکامات ان کے سامنے آئے تو یہ لوگ انکار کرتے تھے. تو اللہ نے پہلے ہی بتا دیا تھا، دنیا میں بھی لعنت، دنیا میں بھی عذاب، اور آخرت میں بھی لعنت اور عذاب. تو پھر آخرت میں جو ان کو عذاب ہے، سعیرہ کا بھی ہے، لعنت بھی ہے، ہمیشہ ہے، کوئی مددگار نہیں ہے. اور تقلبو بہت اہم ہے، اور تقلبو جو ہے اس کے معنی کیا ہوتے ہیں؟ تقلیب، الٹنا پلٹنا. جیسے گوشت کو آگ پر جب بھونتے ہیں تو کیا کرتے ہیں؟ آپ لوگ باربیکیو تو کرتے ہوں گے نا، تو کبھی ایک جانب سے بھونتے ہیں، کبھی دوسری جانب سے، کہ اچھی طرح اندر تک جو ہے وہ گل سکے. تو اب دوزخ میں اللہ کے نافرمان جو ہیں چہروں کے بل اس میں گھسیٹے جائیں گے، پھر دونوں طرف سے ان کے چہرے بھون جائیں گے، کبھی الٹ دائیں سے، کبھی بائیں سے، کبھی اوپر سے، کبھی نیچے سے. اور چہرے کا ذکر خاص طور پر اس لیے کیا کہ چہرہ ہی افضل بھی ہوتا ہے، اور چہرے کے اندر اعراض اور استکبار پایا جاتا ہے. چہرہ کیا ہے؟ وہی، اسی سے جو ہے وہ لوگ کیا کرتے ہیں؟ تولا واستکبرا، اعراض کرتے ہیں. تو پھر جو ہے جب پھر ان کو یہ سزا ملے گی تو پھر کیا کریں گے؟ اپنی غفلت کی زندگی پر کفے افسوس جو ہے وہ ملیں گے، حسرت اور ندامت کے ساتھ کہیں گے کہ کاش ہم نے جو ہمارے اپنے لیڈر رہنما تھے ان کا کہنا نہ مانا ہوتا، کاش ہم نے پیئر پریشر کی بیماری میں مبتلا نہ ہوتے، کاش رسم و رواج کے پیچھے نہ چلے ہوتے، کاش ہم دنیا والوں سے نہ ڈرے ہوتے. اللہ اور اللہ کے رسول کی اطاعت کی ہوتی تو ہمیں مشکل نہ ہوتی. تو اس وقت وہ یہ کہیں گے کہ یہ جو ہمارے لیڈر رہنما تھے ان کو دو عذاب دے دگنا، ایک خود گمراہ ہونے کا، ایک ہمیں گمراہ کرنے کا. تو آپ دیکھ لیجئے کہ یہاں پہ اللہ تعالیٰ جو بات بتا رہے ہیں وہ کیا ہے کہ کسی کی بھی تقلید نہیں کرنی چاہیے، آنکھیں بند کر کے نہ کسی کا کہنا نہیں ماننا چاہیے. اور آنکھیں بند کر کے کسی کا کہنا ماننا جبکہ قرآن سنت سامنے موجود ہے اور عقل کا انسان استعمال نہ کرے، تو اندھی تقلید، اندھی پیروی کسی کو اللہ کے عذاب سے بچا نہیں سکتی. اور منافق اور کافر اور مشرک کیا کرتے تھے؟ اللہ اور اللہ کے رسول کا انکار اور اس کی جو آیات تھی اس کا مذاق اڑاتے تھے. اب آپ دیکھیں کہ جو آیت نمبر 69 ہے، اس میں رسول اللہ صلی اللہ علیہ وسلم کو جو ہے وہ تسلی دی جا رہی ہے، آپ کو بتایا جا رہا ہے. کیا بتایا جا رہا ہے؟ کہ آپ جو ہیں وہ پریشان نہ ہو. کیوں؟ یا ایھا الذین آمنوا، اے وہ لوگوں جو ایمان لائے ہو. اب آپ دیکھیں ایمان لانے والوں کو اللہ تعالیٰ کیوں مخاطب کرتے ہیں؟ جیسے مسلمانوں کی جماعت کو، مسلمانوں کی جماعت کو مخاطب کرتے ہیں تو مطلب کیا ہوتا ہے؟ کہ اپنے ایمان کا جائزہ لو، اے ایمان لانے والوں تمہارے پاس ایمان ہے؟ اے ایمان لانے والوں لا تکونوا، تم نہ ہو جاؤ، کاللذین، مانند ان لوگوں کے جنہوں نے کیا کیا؟ آزو موسیٰ، موسیٰ علیہ السلام کو اذیتیں دی. اور وہ کون تھے؟ بنی اسرائیل کے لوگ تھے. موسیٰ علیہ السلام جیسے جلیل القدر پیغمبر کو انہوں نے اذیتیں دی، فبرہ اللہ، پھر اللہ نے بری کر دیا اس کو. ہو کی ضمیر کس کے لیے ہے؟ موسیٰ علیہ السلام کے لیے. پھر اللہ نے بری کر دیا موسیٰ علیہ السلام کو، مما قالو، اس بات سے جو انہوں نے کہی. اور اللہ بری کیوں نہ کرتا؟ وکانا ان اللہ وجیہا، اور موسیٰ علیہ السلام تو اللہ کے نزدیک وجیہا تھے، با عزت تھے. موسیٰ علیہ السلام اللہ کے نزدیک عزت والے تھے، آبرو والے تھے. تو اب یہاں پر جو ہے وہ رسول اللہ صلی اللہ علیہ وسلم کو کیا تسلی دی جا رہی ہے، کیا بات بتائی جا رہی ہے، کہ جس طرح جو ہے وہ موسیٰ علیہ السلام کو بنی اسرائیل نے ستایا، اہل ایمان سے کہا جا رہا ہے کہ اہل ایمان تم اپنے پیغمبر کو مت ستاؤ، تمہارے پیغمبر کا بڑا مقام ہے. موسیٰ علیہ السلام اللہ کے نزدیک وجیہ تھے، تو رسول اللہ صلی اللہ علیہ وسلم کا بھی جو ہے وہ اللہ کے نزدیک بڑا مقام ہے. تو مطلب کیا ہے کہ جس بات سے اللہ کے رسول کو تکلیف پہنچے، وہ کام مسلمانوں، ایمان لانے والوں، تم وہ کام جو ہے وہ نہ کرو، ان کاموں سے جو ہے وہ تو ہٹ جاؤ. اب ہم دیکھتے ہیں کہ اب دیکھیے ہم یہ دیکھتے ہیں کہ موسیٰ علیہ السلام کا ذکر کر کے مسلمانوں کو کہا جا رہا ہے کہ تم ایسا نہ کرنا جو بنی اسرائیل نے موسیٰ علیہ السلام کے ساتھ کیا تھا. تو اس سلسلے میں ہمیں جو ہے وہ موسیٰ علیہ السلام کے بارے میں ایک قصہ پتہ چلتا ہے. بخاری کی روایت ہے، امام بخاری نے کتاب التفسیر اور کتاب الانبیاء میں حضرت ابو ہریرہ رضی اللہ عنہ سے روایت کیا کہ حضرت موسیٰ علیہ السلام بہت حیا کرنے والے اور اپنے بدن کو چھپانے والے تھے. ان کے بدن کو کوئی نہ دیکھتا تھا، جب غسل کی ضرورت ہوتی تو پردہ کے اندر غسل کرتے تھے. ان کی قوم بنی اسرائیل میں عام طور پر یہ رواج تھا کہ مرد سب کے سامنے ننگے ہو کر نہاتے تھے. تو بعض بنی اسرائیل کہنے لگے کہ موسیٰ علیہ السلام جو کسی کے سامنے نہیں نہاتے، اس کا سبب یہ ہے کہ ان کے بدن میں کوئی عیب ہے، کوئی وہ جلدی بیماری میں جیسے مبتلا ہے، جیسے برس ہے یا پھر کوئی اور آفت. اللہ تعالیٰ نے ارادہ کیا کہ موسیٰ علیہ السلام کی اس طرح کے عیوب سے برات کا اظہار کریں. ایک دن موسیٰ علیہ السلام نے خلوت میں غسل کرنے کے لیے اپنے کپڑے اتار کر ایک پتھر پر رکھ دیے. جب غسل سے فارغ ہو کر اپنے کپڑے لینا چاہے تو یہ پتھر بحکم خداوندی حرکت میں آ گیا اور کپڑے لے کر بھاگنے لگا. موسیٰ علیہ السلام اپنی لاٹھی اٹھا پتھر کے پیچھے یہ کہتے ہوئے چلے، صوبی حجر، صوبی حجر، اے پتھر میرے کپڑے، اے پتھر میرے کپڑے. مگر پتھر چلتا رہا، یہاں تک کہ یہ پتھر ایسی جگہ جا کر ٹھہرا جہاں بنی اسرائیل کا ایک مجمع تھا. اس وقت بنی اسرائیل نے موسیٰ علیہ السلام کو سر سے پاؤں تک ننگا دیکھا تو بہترین صحیح و سالم بدن پایا، جس میں ان کا منسوخ کیا ہوا، یعنی جو وہ کہتے تھے کہ یہ عیب ہے، کوئی عیب نہ تھا. اس طرح اللہ تعالیٰ نے موسیٰ علیہ السلام کی برات ان عیوب سے سب کے سامنے ظاہر کر دی. پتھر یہاں پہنچ کر ٹھہر گیا تھا، موسیٰ علیہ السلام نے اپنے کپڑے اٹھا کر پہن لیے. پھر موسیٰ علیہ السلام نے پتھر کو لاٹھی سے مارنا شروع کیا. خدا کی قسم، اس پتھر میں موسیٰ علیہ السلام کی ضرب سے تین یا پانچ، چار یا پانچ اثر قائم ہو گئے، نشان پڑ گئے. یہ واقعہ بیان کر کے رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، قرآن کی اس آیت کا یہی مطلب ہے، کاللذین اذوا موسیٰ، کہ یہ جیسے اذیٰ جو ہے جو موسیٰ علیہ السلام کو دی گئی اس کا ذکر ہے. تو ویسے یہ کہ موسیٰ علیہ السلام کو جو اذیتیں اور جو تکلیفیں دی گئی ہیں، اس کا شکوہ خود موسیٰ علیہ السلام نے قرآن میں کیا ہے. وَإِذْ قَالَ مُوسَىٰ لِقَوْمِهِ يَا قَوْمِ لِمَ تُؤْذُونَنِي وَقَدْ تَعْلَمُونَ أَنِّي رَسُولُ اللَّهِ إِلَيْكُمْ، ہے نا. تو خود وہ کہتے ہیں کہ اے قوم، تم مجھے کیوں دکھ دیتے ہو، حالانکہ تمہیں اچھی طرح پتا ہے کہ میں تمہاری طرف اللہ کا رسول بن کر آیا ہوں. پھر آپ دیکھ لیجئے کہ مصر میں موسیٰ علیہ السلام کی بنی اسرائیل کو دعوت، और उनका आपको जो है वो तकलीफें देना। फिर उसके बाद जो है आप किस तरह से मिस्र से बनी इसराइल को छुड़ा कर फिरौन और उसके साथियों के जुल्म से निकालते हैं, उनको लेके जाते हैं, और अभी रास्ते में है तो कौम बुड़बुड़ाती है और कहती है कि देखो ये शख्स कहाँ लाकर हमें मरवाना चाहता है, सहरा में हमारे मरवाने का सामान किया है। फिर अभी दरिया पार करने के बाद फौरन तुरात लेने जाते हैं तो कौम जो है क्या कहती है कि ये शख्स तो हमें यहाँ छोड़कर मालूम नहीं कहाँ चला गया, अब वो आने वाला नहीं, चुनाचे है सामरी हमें कोई खुदाई बना दे, तो बछड़े की पूजा शुरू कर देते हैं, फिर परस्तिश, फिर कारून का पार्टी बनाना, फितना पैदा करना। फिर आप देखें बयाबान की जिंदगी में शिकवे शिकायतें उनको कितनी है, पहले कितना जुल्म उन पर ढाया जा रहा था जहां से निकाल कर लाए हैं मूसा अलैहिस्सलाम, और फिर कहते हैं कि जो है हमें खाना पीना, तो अल्लाह ताला से मूसा अलैहिस्सलाम दुआ करते हैं और मनो सलवा, फिर जितने कबीले थे उतने ही पानी के चश्मे, इस नाता अशारा है ना, फिर ये के फिर कहते हैं कि भूख प्यासे मरवाने के लिए इसने हमें बयाबान में लाकर डाला है, अब मनो सलवा पानी के लिए इकट्ठे 12 चश्मे इनका इंतजाम हो गया है। तो अब फिर कहते हैं, फिर बुड़बुड़ाते हैं, फिर कहते हैं कि इस मनो सलवा ने हमारी जान खा ली, हमारी जान ही सूख गई है, हमें तो मिस्र के खीरे और ककड़ियां और लहसुन और प्याज, फूमी हावा अदसी हावा बसाली हा, अब फिर उनको वो याद आने लगे। फिर जब वो कहते हैं कि जाओ फिलिस्तीन पर हमला करो तो कहते हैं कि नहीं, जब्बारीन वहां पे बैठे हैं, और ए मूसा फज़ब अंता व रब्बू का फकातिला हा हुना कायदून, हम नहीं जाने वाले, जाओ तुम और तुम्हारा रब जाकर लड़े। तो बनी इसराइल की ये रवेश जो है, बहुत सी बातें हैं जो मूसा अलैहिस्सलाम ने बर्दाश्त की है, और कुरान में अल्लाह रब्बुल इज्जत मूसा अलैहिस्सलाम की मिसाल देकर मुसलमानों को समझाते हैं, मुसलमानों को तंबीह करते हैं कि मुसलमानों तुम उन लोगों की तरह ना बन जाओ, या अय्युहल्लज़ीना आमनू ला तकूनू, तुम ऐसे ना बन जाओ, कल्लज़ीना मानिद उन लोगों के, आज़ाउ मूसा जिन्होंने मूसा को अजियतें दी, मूसा अलैहिस्सलाम फबर्राहुल्लाहु मिम्मा कालू, फिर अल्लाह ने उनको बरी कर दिया उस बात से जो वो कहते थे। तो खास तौर पर मैंने जो बात आपको भी हदीस की रोशनी में बताई कि उनके जिस्म पर भी ऐप जो है उसका वो इल्जाम लगाते थे कि बर्स की बीमारी है या कोई जल्दी बीमारी है, तो इसलिए अल्लाह ताला ने ये हुक्म दिया था पत्थर को कि आपका लिबास लेकर भागे, और फिर ताकि बनी इसराइल को पता चल जाए कि कोई ऐब नहीं है। और एक बात आपने और याद रखनी है कि अल्लाह ताला ने जितने भी पैगंबर भेजे हैं, सारे पैगंबर जो थे उनके जिस्म भी और उनकी अकल भी बेहतरीन थी, वो ऐसा नहीं था कि उनके अंदर कोई ऐब था। बुखारी की हदीस से ये बात पता चलती है कि अंबिया सब के सब आली नसब में पैदा किए जाते हैं, क्योंकि उर्फन जिस नसब और खानदान को लोग हकीर समझते हैं इसकी बात सुनने मानने के लिए तैयार नहीं होते, तैयार होना मुश्किल है। कोई भी नबी जो आया ना वो ना बीना था, ना बहरा, ना गुंगा, ना हाथ और पांव से माजूर, तो क्या थे, सब के सब जो थे वो बेहतरीन थे। तो गोया के मूसा अलैहिस्सलाम पर जो ऐब था वो भी अल्लाह ताला ने जो है वो दूर कर दिया। तो ऐप तो कोई था ही नहीं, बस लोगों की एक बात थी, बर्राहुल्लाहु मिम्मा कालु वकाना इंदल्लाही वजीहा, और अल्लाह के नजदीक वो वजीह थे। तो वजीह जो है इसके क्या मानी है, वजीहन जो है इसके एक मानी तो ये है कि वजीह का लफ्ज जो है इसका रूट क्या है, वो जीम हा से है, कि अल्लाह के हां वो बड़ी ही इज्जत वाले थे, और इज्जत वाले जो हैं इसके मानी क्या हैं, इसके मानी ये हैं कि अल्लाह के हां उनका बड़ा मर्तबा और मकाम था, अल्लाह के हां उनकी बड़ी वजाहत थी, बड़ी जाह थी। इसका मतलब ये है कि अल्लाह ताला उनकी दुआएं कबूल करते थे, उनकी ख्वाहिशात को रद्द नहीं करते थे, अल्लाह के हां उनकी बड़ी इज्जत थी। और आप देखिए कि मूसा अलैहिस्सलाम मुस्तजाबु दावात थे, कैसे पता चलता है, बहुत से वाकयात आपने कुरान में पढ़े हैं कि इधर दुआ मांगी है उधर कबूल हो गई है, पानी का मसला है, वनुसलवा का मसला है, खाने पीने का, या फिर आप देखें कि फिरौन के दरबार में भेजा है तो कहते हैं कि मेरे भाई को भी पैगंबरी दे दे, कितनी बड़ी बात है ना, अजीब बात है कि हारून अलैहिस्सलाम को पैगंबर मानने की दुआ करते हैं, अल्लाह ताला कबूल करते हैं और साथ ही उनको रिसालत में शरीक कर देते हैं, है ना। हालांकि देखें कि मनसबे नबूवत को किसी मनसबे नबूवत पर किसी को किसी की सिफारिश पर नहीं आमतौर पे जो है वो फाइज किया जाता, लेकिन मूसा अलैहिस्सलाम दुआ मांगते जाते हैं और अल्लाह ताला जो है वो कबूल करते जाते हैं। तो गोया के मुफस्सरीन जो है फिर इसकी क्या तफसीर बताते हैं कि इसके मानी क्या है कि अल्लाह के यहाँ वो बड़ी ही वजाहत वाले थे, इनका बड़ा मकाम था, और अल्लाह के यहाँ मकाम के मानी क्या है कि अल्लाह ताला उनकी दुआएं जो थे वो कबूल करते थे। फिर इसके बाद जो है दूसरे इसके एक और मानी भी बताए जाते हैं, और वो मानी क्या है कि इसके मानी है ऐसा आबरू और रोब वाला शख्स जिसके मुतल्लिक लोगों को कुछ एतराज भी हो तो उसके मुंह पर कुछ कह ना सके, इधर उधर तो बातें करते फिरे। तो मानी क्या है वजीहन का, आबरू वाला और रोब वाला शख्स, कि अगर लोगों को उससे कुछ शिकायत भी हो तो उसके सामने जो है कुछ ना कह सके पर इधर उधर बातें करें। हजरत ईसा अलैहिस्सलाम के लिए भी अल्लाह ने ये लफ्ज इस्तेमाल किया है, वजीहन फिर दुनिया वल आखिरा। तो मूसा अलैहिस्सलाम के लिए अल्लाह ताला ने कहा वकाना इंदल्लाही, अल्लाह के नजदीक वो वजीहन थे, उसके एक मानी है बाइज्जत थे और जो था वो आबरू वाले थे, और दूसरे इसके मानी क्या है कि बड़े रोब वाले थे, आम लोग भी जो है वो इनको कुछ कह नहीं सकते थे, बड़ा उनका जलाल था। तो इस आयत का निचोड़ क्या निकला, इस आयत से अमल के लिए उसूल क्या निकला, इस आयत से अमल के लिए जो उसूल हमें पता चलता है वो ये है कि हमें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को दुख नहीं पहुंचाने चाहिए, उनको तकलीफें नहीं देनी चाहिए। और एक दुख और तकलीफें तो ये है ना कि उनकी जिंदगी में, अब उनके जाने के बाद जो है वो कैसे दुख और तकलीफ पहुंचाना है कि आपके मिशन को आगे ना बढ़ाया जाए। नंबर दो, आपकी जो सुन्नत है उस पर अमल ना किया जाए, दीन में तब्दीली करना। आपको पता है ना कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फिर कहेंगे फसोकन फसोकन, दूर हो जाएंगे लोग क्योंकि इन्होंने मेरे बाद दीन में जो है वो तब्दीली पैदा कर ली। अब इसके बाद आयत नंबर जो 70 है और 71 है, बिल्कुल अब सूरत अहज़ाब की आखिरी आयतें हैं। अब यहां पर अल्लाह रब्बुल इज्जत अहले ईमान का तकाजा बता रहे हैं कि सही रविश जो है वो क्या है, अहले ईमान को क्या करना चाहिए। या अय्युहल्लज़ीना आमनु, ऐ वो लोगो जो ईमान लाए हो, इत्तकुल्लाह, डरो अल्लाह से, वकूलू कौलन सदीदा, और बात करो ठीक बात, युस्लिह लकुम आमालकुम व यग़फिर लकुम ज़ुनूबकुम। जब तकवा होगा और कौलन सदीद अहले ईमान कहेंगे तो उसका समर क्या मिलेगा, उसका नतीजा क्या होगा, फल क्या होगा, युस्लिह लकुम आमालकुम, अल्लाह तुम्हारे अमाल दुरुस्त करेगा, व यग़फिर लकुम ज़ुनूबकुम, और अल्लाह वादा करता है, क्या वादा, कि तुम्हारे कसूर जो है वो माफ कर देगा, गुनाह बख्श देगा। وَمَنْ يُطِعِ اللَّهَ وَرَسُولَهُ, और जो अताक करेगा अल्लाह की और उसके रसूल की, فَقَدْ فَازَ فَوْزًا عَظِيمًا, तो उसने बड़ी कामयाबी हासिल कर ली। आप में से किसी को याद है कि ये दो आयतें जो अभी मैंने पढ़ी हैं इनकी खास बात क्या है। जिस दिन मैंने आपको पढ़ाई थी सूरत आल इमरान, उसमें मैंने ये बात बताई थी कि तीन आयतें हैं जो खुतबाए निकाह में पढ़ी जाती हैं, उनमें निकाह का लफ्ज तो हमें नहीं मिलता लेकिन ये के तकवा का लफ्ज जो है वो तीनों आयतों में जो है वो हमें मिलता है। और आप देख लीजिए सूरत आले इमरान की आयत नंबर 102, या अय्युहल्लज़ीन आमनु तक़ुल्लाहा हक्का तुकातिही वला तमूतुन्ना इल्ला वअंतुम मुस्लिमून, के तकवा, ठीक है, फिर उसके बाद जो है आपने एक और आयत पढ़ी, और ये आयत जब आपने पढ़ी थी तब पढ़ी थी, याद है? अब आया कुछ? सूरत निसा की, सूरत निसा की आयत नंबर कौन सी? पहली एक, आयत नंबर एक, या युहन्नासु तकु रब्बकुम अल्लज़ी खलकुकुम मिन नफ्सिन वाहिदतिन وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والارحام ان الله كان عليكم رقيبا. اور تیسری آیت یہ ہے جو خطبہ نکاح میں پڑھی جاتی ہے، تیسری اور چوتھی مطلب دونوں ملا کے پڑھی جاتی ہے. تو اب دیکھتے ہیں کہ ان دونوں آیتوں میں اللہ تعالی نے کیا بات کہی، کیونکہ مسلمان سوسائٹی میں مدینہ کے اندر منافق بھی رہتے تھے اور مسلمان بھی رہتے تھے، یہودی تو رہتے ہی تھے، ہے نا؟ تو مسلمانوں کے اندر جو منافق ملے جلے رہتے تھے، تو اب کیا تھا؟ ویسے محبوب جو مومن تھے وہ اللہ کے رسول کو تکلیف تو نہیں پہنچاتے تھے، لیکن ہوتا کیا ہے کہ کبھی کبھی جب منافق ساتھ ملے ہوئے ہوتے ہیں نا، تو بعض اوقات کوئی ایسا جملہ نکل جاتا ہے مخلص لوگوں سے بھی جو اچھے لوگ ہوتے ہیں ان کو تکلیف دیتا ہے. جیسے کہ مخلص صحابہ سے کوئی ایسی بات ہو جائے جیسے کہ جسے رسول اللہ صلی اللہ علیہ وسلم کو تکلیف پہنچے، جیسے واقعہ اس کو آپ دیکھ لیں، اس میں جو ہے منافقوں کے ساتھ ایک دو مسلمان بھی جو تھے وہ شامل ہو گئے تھے. تو یہاں پر جو ہے اہل ایمان کو مخاطب کیا گیا، اے لوگوں جو ایمان لائے ہو. اور آپ دیکھیے، آپ اس سورت کو پڑھیں، اللہ تعالیٰ نے کتنے احکامات بتائے ہیں، اور بار 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 اللہ اور اللہ کے رسول کی اطاعت جو ہے اس پر زور دیا ہے. آپ ذرا گنیں، میرا خیال ہے 7 دفعہ آیا ہے اطاعت رسول کا ذکر، اللہ کے رسول کی اطاعت کرو، اور 8 دفعہ آیا ہے اللہ سے سچے ہونے کا ذکر. اور آپ دیکھ لیجئے کہ یہ وہ صورت ہے جس میں بار بار اللہ اور اللہ کے رسول کی اطاعت، اور اللہ کی اطاعت، پھر رسول کی عزت تقریب کا ذکر ہے، پھر رسول اللہ کی ازواج محترات، پھر ان کا گھرانہ. کیسے احکامات ہیں، کتنے خوبصورت احکامات ہیں. اور یہ کہ جو ہے کوئی کوئی ایسی بات نہ کی جائے جس سے جو ہے وہ تکلیف ہو. تو اب اہل ایمان کو مخاطب کر کے اللہ رب العزت جو ہے سب سے پہلی بات جو بتاتے ہیں وہ کیا ہے کہ اے ایمان لانے والو، نمبر ایک، اتقوا اللہ، اللہ سے ڈرو. اور تقوی کا طریقہ جو ہے تمام اعمال کی اصلاح کا طریقہ ہے، تقوی اختیار کرو. نمبر دو، وقولوا قولا سدیدا، اور بات کرو تو قول سدید. اب سدید کا لفظ جو ہے وہ استعمال کیا گیا، اور قرآن میں جو ہے وہ جیسے سدید کے معنی کیا ہے، سیدھا، سیدھی، تو سیدھے کے لیے 4 لفظ استعمال کیے گئے، اور چوتھا درجہ سدید کا ہے. پہلا مستقیم، دوسرا سوا، تیسرا قصد، اور چوتھا سدید. اور سدید کے معنی کیا ہوتے ہیں، ایک رو کو جو دو چیزوں کے درمیان بنائی جائے، جیسے آڑ، یا پھر یہ کہ پتھروں سے شگاف بند کرنا. سداد اس مسالے کو کہتے ہیں جس سے رخنا یا سوراخ پر کیا جائے. تو قول سدید سے مراد کیا ہے، وہ بات جس میں کوئی رکھنا نہ ہو، کوئی ایچ پیچ نہ ہو، کوئی چکر نہ ہو، صاف درست اور سیدھی بات. اور اس کا اپوزٹ کیا ہے، قول زور، ٹیڑھی بات. اب آپ دیکھیے کہ سدید جو ہے، قول سدید، تمام جو ہیں بہترین باتیں، یہ اس کا نچوڑ ہے. قرآن کریم نے صادق بھی نہیں کہا، مستقیم نہیں کہا، سوا نہیں کہا، قصد نہیں کہا، سدید کہا. تو اس کے معنی کیا ہیں، اس کے معنی یہ ہیں کہ وہ قول جو سچا ہو، جھوٹا نہ ہو، بلکہ اس میں جھوٹ کا شائبہ بھی نہ ہو، ثواب ہو جس میں خطا کا شائبہ تک نہ ہو، ٹھیک بات ہو، ہزل نہ ہو. ہزل کیا ہے، دل لگی مذاق نہ ہو، نرم کلام ہو، دل خراش نہ ہو. تو یہ ہے قول سدید. تو قول سدید کے پھر معنی کیا ہے، کہ وہ بات کہو جو کہ ایمان کا تقاضا ہے، ایمان لانے کا دعویٰ کرتے ہو، تو پھر سیدھا سادہ لازمی مطالبہ کیا ہے؟ سمینا واتانا، قولن سدیدہ کیا ہے؟ سمینا واتانا. اب آپ اور میں یہاں جتنے بھی بیٹھے ہیں، جتنے احکامات گزرے ہیں، کیا کرتے ہیں؟ قرآن کو پڑھتے چلے جاتے ہیں، اور پھر اللہ اور اللہ کے رسول کوئی فیصلہ دے دے، ہمارے پاس یہ اختیار نہیں ہے کہ پھر ہم اپنی مرضی کریں. پھر اس کے بعد ہم کیا کرتے ہیں؟ ادھر کی بات، ادھر کی بات، کبھی کوئی بہانہ، کبھی کوئی عذر، فرار کے راستے، ایچ پیچ، بہت سے ایسی باتیں کرتے ہیں نا کہ یہ اصل میں مسئلہ ہے، یہ مشکل ہے، پیئر پریشر ہے، خاندان کا ہمارا مسئلہ ہے، بچے ہیں، اصل میں میرا شوہر ہے، اور اصل میں اب تو یہ بڑے مسائل ہو گئے، اب اتنی زندگی ایسے گزر گئی. آپ کسی بھی ایک حکم کو لے کے دیکھیں، جیسے اب یہاں پہ یدنین علیہن من جلابیبہن ہی ابھی گزرا ہے، یا پھر گھروں کے اندر اختلاط مرد و زن نہیں ہونا چاہیے، ہماری محفلوں اور دعوتوں میں نہیں ہونا چاہیے، یا دعوت کے معاملے میں اور بہت سی باتیں ہیں. تو ان سب میں کیا کرنا ہے؟ قولن سدیدہ، سمینا واتانا، جو اللہ اور اللہ کے رسول کا حکم ہے نا، اس وہ ہم بات کہیں. اور قول سدید کا نتیجہ کیا نکلے گا؟ یصلح لکم اعمالکم. تو قول سدید جو ہے، زبان کی اصلاح اصل میں تمام اعمال کی اصلاح ہے. اللہ تمہارے اعمال کو درست کر دے گا، وَيَغْفِرْ لَكُمْ ذُنُوبَكُمْ، اور تمہارے گناہ جو ہے وہ بخش دے گا. آپ دیکھیں کہ ایک تو یہ کہ اعمال کی درستگی کلام کی درستگی پر ہے، ٹھیک ہے، اور دوسری بات کیا ہے کہ صرف اتنا ہی نہیں، اللہ وعدہ کر رہے ہیں کہ اگر تم نے اپنی زبان پر قابو پا لیا، اگر سمینا واتانا تمہاری زندگی کا طرز عمل بن گیا، اگر تمہارے اندر کوئی ہیر پھیر نہیں ہے، تم جو کچھ نیکی کے راستے پہ چلنا چاہو گے اللہ تمہارے لیے آسانیاں پیدا کر دے گا. تم سیدھی بات کے، راست گوئی کے، سچائی کے عادی بن جاؤ، باقی تمام اعمال کی اصلاح جو ہے اللہ تعالیٰ کہہ رہے ہیں کہ ہم کر دیں گے، آسانیاں پیدا کر دیں گے، اور تم سے اب تک کی زندگی میں جو خطائیں ہوئی ہیں ہم ان کو معاف کر دیں گے. تو اصل چیز کیا ہے؟ وَمَن يُطِعِ اللَّهَ وَرَسُولَهُ فَقَدْ فَازَ فَوْزًا عَظِيمًا، کہ جس نے اللہ اور اللہ کے رسول کی اطاعت کی، اس نے بڑی کامیابی جو ہے وہ حاصل کر لی. تو قرآن احکامات آپ دیکھیں، پوری سورۃ احزاب کو تو بڑی مشکل لگتی ہے کہ عمل کرنا ہے، کیسے عمل کروں، لیکن اتق اللہ کہہ کے اس کو آسان کر دیا. اتق اللہ، پیچھے ازواج محترات کو بھی جو بات کہی گئی تھی پردے کے احکامات کے ساتھ، متقین اللہ، اسے شروع میں بھی یہی بات کہی گئی تھی، ہے نا. تو آپ دیکھیے کہ 22واں پارہ جب شروع ہوتا ہے تو وہاں میں بھی اللہ تعالیٰ یہی بات ازواج محترات کو مخاطب کر کے کہتے ہیں، اور وہ بات کیا ہے کہ ان اتقیتن، ہے نا، یہی بات کہی تھی نا، اور وَمَن يَقْنُتْ، یہ بات کہی تھی. تو گویا کہ ایک ہی بات ہے جو بار بار مختلف انداز میں ہے، اور وہ اصل بات کیا ہے کہ اللہ کا ڈر ہے تو سب کچھ آسان ہے. اور دوسری بات ہے قولوا قولا سدیدا، اور پھر تیسری بات کیا ہے کہ جس نے اللہ اور اللہ کے رسول کی اطاعت کی، اس کے لیے ہے اصل کامیابی. اپنے جو سادات ہیں، کبرا ہیں، دنیا کے لیڈر، رہنما، دوست ہیں، پیئر پریشر، زمانہ، رسم و رواج، ان کی اطاعت نہیں، اللہ کی اطاعت کرنی چاہیے. تو جس نے اللہ اور اللہ کے رسول کی اطاعت کی، اس کو بڑی کامیابی مل گئی. تو دنیا کو مت دیکھیں کہ کیسے کامیابی کا کیا معیار ہے، بلکہ اللہ کی اطاعت کرے. پھر آپ دیکھیے کہ سورۃ احزاب کی جو آخری دو آیتیں ہیں، اس میں اللہ رب العزت جو ہیں وہ بتاتے ہیں، کیا بتاتے ہیں، کہ انسان کا اصلی شرف کیا ہے. کہا کہ انا اردنا الامانتا علی السماوات والارض، کہ بے شک ہم نے پیش کیا، جیسے ہوتا ہے نا عرضی دینا، پیش کرنا، کہ ہم نے پیش کیا امانت کو آسمانوں اور زمین کے سامنے. انا اردنا الامانتا، ہم نے جو ہے پیش کیا امانت کو، علی السماواتی، آسمانوں پر، والاردی، اور زمین پر، والجبالی، اور پہاڑوں پر. اب آسمان اور زمین اور پہاڑ تینوں کے سامنے امانت کو پیش کیا، فابینا، بس انہوں نے انکار کیا، ایا ملنا، کس چیز کا انکار، کہ اٹھائیں اس کو، واشفقنا، اور وہ ڈر گئے، منہا، اس سے، یہ جو امانت تھی، وَحَمَا لَهَا الْإِنسَانُ، اور انسان نے اس کو اٹھا لیا، اِنَّهُ كَانَ ظَلُومًا جَهُولًا، بے شک انسان ہے ظالم اور جاہل. تو یہاں پر جس امانت کی بات ہو رہی ہے اس امانت سے مراد یہ ہے کہ اللہ تعالیٰ نے جو ہے وہ احکام شریعہ فرائض اور واجبات کی جو ادائیگی ہے اس کے بارے میں آسمان زمین اور پہاڑوں سے جب ذکر کیا کہ اگر تم فرائض اور واجبات کو پورا کرو گے تو تمہیں ثواب ملے گا, اگر انکار کرو گے تو عذاب ہوگا, تو اس ذمہ داری کو اٹھانے سے وہ ڈر گئے اور انہوں نے جو ہے وہ اس کا انکار کر دیا. تو اب سوال یہ پیدا ہوتا ہے کہ ان کے انکار سے کیا مراد ہے. تو مفسرین یہ کہتے ہیں کہ اصل میں یہ جو امانت اللہ تعالیٰ نے پیش کی تھی, اطاعت کی امانت تھی نا, اطاعت کرنا, تو آسمان زمین پہاڑوں کے سامنے یہ بھی ہو سکتا ہے کہ باقاعدہ گفتگو کے ذریعے پیش کی گئی ہو, یا پھر یہ کہ زبان حال سے, زمان حال یا زمان قال, جس بھی لحاظ سے پیش کی گئی, لیکن انہوں نے اس کا جو ہے وہ انکار کر دیا. وہ ڈر گئے, عظیم الجثہ ہیں, بہت بڑے ہیں, لیکن وہ ڈر گئے کہ ہم جو ہے یہ ذمہ داری نہیں اٹھا سکتے. لیکن پھر کس نے اٹھایا؟ وَحَمَلَ لَهَا الْإِنسَانُ, انسان نے اسے اٹھا لیا. تو انسان کے سامنے جب یہ ذمہ داری پیش کی گئی تو انسان نے ذمہ داری کو قبول کر لیا. اب اس کا یہ نہیں مطلب کہ قبول کر لیا تو اس لیے انسان جو ہے وہ ظلومن جہولا ہے, کیونکہ ایک لفظ ہے ظلومن کا, اور ظلم کا مطلب ہوتا ہے کسی کو اس کا حق نہ دینا, اور دوسرا لفظ ہے جہول کا, اور جہول جو ہے اس کے معنی کیا ہوتے ہیں کہ جہول, ظلوم اور جہول دونوں مبالغے کے صیغے ہیں. تو جہول کا مطلب کیا ہے کہ اس کے پاس علم نہیں ہے. اور امانت کی ذمہ داری خلافت کی ذمہ داری, اللہ کی بندگی اور اطاعت کی ذمہ داری. تو آسمان زمین پہاڑوں نے تو انکار کیا اور انسان نے اٹھا لیا, اور اٹھانے کی وجہ سے نہیں ہے وہ ظلومن جہولا, بلکہ اٹھانے کے بعد, اعزاز ملنے کے بعد اگر وہ اس ذمہ داری کو ادا نہ کرے, جیسے کہ اکثر لوگ ہیں وہ اللہ کی اطاعت میں کمی کرتے ہیں, تو یہ ہے اس سے مراد. انسان کے اندر صلاحیت تو ہے کہ امانت کو وہ پورا کرے, لیکن اس کے باوجود بھی جب وہ امانت میں خیانت کرتا ہے اور اس کو پوری طرح ادا نہیں کرتا, تو یہ مطلب ہے کہ انسان جو ہے وہ ظلومن جہولا ہے. اور انسان کا اصل مقام کیا ہے؟ لقد خلقنا الانسان فی احسن تقویم. اور احسن تقویم پہ رہنے کے لیے کیا کرنا پڑے گا؟ آمنوا وعملوا الصالحات. تو اللہ تعالیٰ جو ہے وہ پھر کیا بات بتاتے ہیں کہ انسان نے جو ہے وہ اس کا انکار کیا, اس کو پورا نہیں کرتا, اپنی خلافت کی ذمہ داری سے یاد نہیں رہتی, دنیا میں جا کے مصروف ہو گیا. اور پھر اللہ تعالیٰ جو ہے لِيُعَذِّبَ اللَّهُ الْمُنَافِقِينَ وَالْمُنَافِقَاتِ وَالْمُشْرِكِينَ وَالْمُشْرِقَاتِ, تاکہ اللہ عذاب دے منافق مردوں کو اور منافق عورتوں کو, اور مشرق مردوں کو اور مشرق عورتوں کو. تو اس کا مطلب کیا ہے کہ اللہ تعالیٰ نے جو امانت دی ہے پھر اس کی پوچھ بھی ہوگی, اور پوچھ کا نتیجہ کیا ہوگا کہ قیامت ہوگی جس میں منافق مرد اور عورت, مشرق مرد اور عورت, ہر ایک کو اس کی جو ہے وہ سزا دی جائے گی, عذاب دیا جائے گا. وَيَتُوبَ اللَّهُ عَلَى الْمُؤْمِنِينَ وَالْمُؤْمِنَاتِ, اور مہربانی کرے اللہ مومن مردوں پر اور مومن عورتوں پر. وَكَانَ اللَّهُ غَفُورًا رَحِيمًا, اور ہے اللہ بخشنے والا اور مہربانی کرنے والا. تو جب قیامت آئے گی تو اللہ کی رضا کے لیے جنہوں نے امانت کا حق ادا کیا, خلافت کی ذمہ داری, اللہ کی بندگی کی ذمہ داری کو ادا کیا, ان کو تو وہ ہے مومن اور مومنات, انہیں تو اجر ملے گا. اور جنہوں نے پورا نہیں کیا ہوگا وہ ہے ظالم اور جاہل, وہ ہے مشرک اور منافق, وہ ہے کافر, تو ان کو سخت سزا دی جائے گی. اور مومن مرد اور عورتیں جو ہیں ان کے ساتھ کیا ہوگا کہ اگر ان سے کوئی کمی بیشی ہو گئی ہے تو اللہ تعالیٰ معاف کر دیں گے. وَكَانَ اللَّهُ غَفُورَ الرَّحِيمًا, اور ہے اللہ بخشنے والا اور رحم کرنے والا. تو نچوڑ کیا ہے کہ دو راستے ہیں, ایک ہے ہدایت کا راستہ, ایک ہے کفر اور گمراہی کا راستہ, اور انجام بھی دو ہیں, ایک جنت اور ایک جہنم. اور قیامت آئے گی اور ان سب چیزوں کا جو ہے پھر حساب کتاب ہوگا. تو اب ہم سب کے سامنے جو سوال آتا ہے وہ یہ ہے کہ ہم اپنے آپ کو ظلوم اور جہول میں شامل کرتے ہیں. اگر ظلوم اور جہول میں شامل کیا تو منافق اور مشرکوں میں شامل کر لیا, کافروں میں شامل کیا. اور اگر ہم اپنے آپ کو ان میں شامل کرتے ہیں جنہوں نے امانت کا حق ادا کیا تو مومن اور مومنات میں شامل کر لیا. اور وہ کون لوگ ہیں؟ سمعنا واطعنا. وہ کون لوگ ہیں من یطع اللہ ورسولہ فقد فاز فوزا عظیما. اللہ تعالیٰ مجھے اور آپ کو عمل کی توفیق دے اور جتنے ہم نے احکامات پڑھے ہیں ان سب کو اپنی زندگیوں میں نافذ کرنے کی توفیق دے، اور تقویٰ کی راہ ہماری سب رکاوٹوں کو دور کرنے والی ہے، سب مشکلات کو حل کرنے والی ہے. تقویٰ کا طریقہ مشکل تو ہے لیکن ناممکن نہیں ہے، یہ اگر ہم کوشش کریں تو اللہ تعالیٰ میرے اور آپ کی زندگی کو حسن عمل سے پھر مالا مال کر سکتے ہیں. قولن سدید، سچی بات، سچا عقیدہ، سچا عمل ضروری ہے. سبحانک اللہم و بحمدک، نشہد ان لا الہ الا انت، نستغفرک و نتوب الیک.